الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأيوب إذ نادى ربه أني مسني الضر وأنت أرحم الراحمين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. آج حضرت ایوب علیہ السلام اور حضرت یونس علیہ السلام کے واقعات کا ذکر ہوا قصص القرآن سیریز جو ہماری ہر اتوار کو چل رہی تھی. گزشتہ بدھ اور اس سے پہلے اتوار بیانات نہیں ہو سکے. اس کی ایک بہت بڑی وجہ بنی حضرت مفتی صاحب رحمۃ اللہ علیہ کا انتقال. گزشتہ اتوار کو عصر کے بعد کراچی میں حضرت مفتی محمد نعیم رحمۃ اللہ علیہ کی نماز جنازہ تھی. اللہ نے جانے کا موقع دیا اور اللہ ہی لے گئے، ایسے اسباب بن گئے. تو کراچی میں پہنچا ہوں عصر سے، کچھ وہاں پونے چھ عصر تھی، تو چار بجے کے قریب کراچی پہنچا ہوں تو کپڑے بدل کے اس جنازے میں پہنچا جامعہ بنوریہ سائٹ. پونے چھ بجے کے بعد نماز جنازہ ہوئی. اس سے پہلے کچھ بیانات ہو رہے تھے، مفتی حنیف جالندری صاحب کا بیان ہوا اور کچھ حضرات کے بیانات تھے مختصر. اچھا خاصا مجمع تھا. میرے ذہن میں تھا کہ شاید اسی مسجد میں نماز جنازہ ہوگی، کیونکہ مسجد بھی بھری ہوئی تھی، پیچھے لوگ بھی بہت تھے. لیکن نماز کے بعد انہوں نے اعلان کیا کہ مسجد میں نماز جنازہ نہیں، نماز جنازہ باہر سڑک پر ہوگی تھانے کی طرف. تو وہاں جب ہم پہنچے تو ذہن میں تھا کہ قریب پہنچ جائیں گے، ایمبولنس پہلے ہی میت کو لے کے چلی گئی تھی. مسجد سے جب نکلے ہیں تو مسجد سے نکلتے ہی ساتھ ہی ذرا سا چند قدم چلے ہیں کہ کھڑا ہونا پڑ گیا. آگے کیا دیکھا، آگے ہر طرف سر ہی سر، سر ہی سر. بلا مبالغہ ایک کلو میٹر کی تو صف ہوگی، دائیں بائیں پیچھے جدھر دیکھو سر ہی سر تھے، سر ہی سر تھے. حضرت مفتی محمد تقی صاحب دامن برکاتہم رحمت اللہ، دامن برکاتہم العالیہ نے نماز جنازہ پڑھائی. بہت ہجوم تھا نماز جنازہ کے بعد، وہیں کھڑے رہے کہ کچھ تھوڑا سا چلنے کی راستہ صحیح بن جائے پھر چلتے ہیں. تو چلتے بھی رہے تھوڑی دیر کے بعد تو جہاں دیکھتے بس سر ہی سر سے. بہت بڑا مجمع تھا. اللہ تعالیٰ حضرت مفتی صاحب دامن رحمۃ اللہ علیہ کے درجات کو بلند فرمائے. میرا ان کے ساتھ ایک اچھا اور محبت کا تعلق تھا. میں نے کیا ان سے محبت کرنی تھی، حضرت کی شفقت اور محبت ایسی تھی کہ بس وہ ہر ایک کے دل کو موہ لینے والی تھی. ان کی بعض صفات بہت ہی عجیب ہیں. ماشاءاللہ قرآن ان کا حفظ تھا. میں تقریباً ہر مہینے جب کراچی جانا ہوتا تو ان کے پاس جاتا، بلاتے بٹھاتے، کبھی تو چائے ہی منگواتے اور بعض دفعہ اکثر اوقات کھانا منگوا لیتے. تو ان کے ساتھ دو دو گھنٹے کی، ایک ایک گھنٹے کی، ڈیڑھ ڈیڑھ گھنٹے کی نشستیں ہوتی تھیں. حالانکہ حضرت مفتی صاحب رحمۃ اللہ علیہ انتہائی مصروف ترین آدمی تھے اور دو تین منٹ، پانچ منٹ بھی ان کا دے دینا بہت ہوتا تھا، لیکن بہت تفصیل کے ساتھ ان سے مشاورت رہتی اور معاملات بات چیت رہتی تھی. بہت محبت کرنے والے تھے، بے پناہ محبت کرنے والے تھے. دو بجے وہاں ان کی مسجد میں نماز ہوتی تھی ظہر کی، تو دو بجے نماز ہمیشہ ان کے پیچھے پڑی. نماز وہ خود پڑھاتے تھے، کوئی اور امام نہیں تھا، پیچھے نہیں کھڑے ہوتے تھے. حافظ قرآن تھے، عاشق قرآن تھے. روزانہ بلا ناغا 10 سپارے قرآن مجید کے فجر کے بعد تلاوت کیا کرتے تھے. یہ ان کا آخر تک معمول رہا. میری اہلیہ بھی تعزیت کے لیے جب مفتی صاحب کی اہلیہ سے ملی تو انہوں نے بتایا کہ ماشاءاللہ مفتی صاحب کی زندگی کے بارے میں کافی تفصیلات بتائیں، کچھ شاید بتانے والی بھی نہ ہوں اور کچھ بتانے والی ہوں. تو انہوں نے بہت تفصیل سے بتایا. بعض باتیں تو یہ بتائیں انہوں نے کہ مفتی صاحب بہت درد دل رکھنے والے تھے، دوسروں کا بڑا خیال کرنے والے تھے۔ فرماتی ہیں کہ اکثر اوقات ایسا ہوتا کہ وہ بنوریے سے کبھی باہر نکلتے، کوئی ریڑی والا رات کے وقت میں جا رہا ہوتا جس کی ریڑی آم سے یا کسی پھل سے بھری ہوتی، تو اس سے روک کے پوچھ لیتے، ہاں بھائی بتاؤ کیا بات ہے، آج تمہاری سیل نہیں ہوئی، سارا مال پڑا ہوا ہے؟ وہ کہتا جی حالات نہیں ہیں۔ تو پوری ریڑی کا سارا جو ہوتا تھا خرید کے گھر بھیج دیا کرتے تھے، تو ہم گھر والے کہتے اتنے کیا کرنے ہم نے، تو کہتے ہیں نہیں، بیٹیوں کو بھیجو، اوروں کو بھیجو، تحفے بھیجو، اس کو ختم کرو، تمہیں کیا مسئلہ ہے، اللہ کی طرف سے تحفہ آیا، یہ اللہ کا انعام ہے۔ تو بتا رہی تھی کہ اس طرح کے بہت سارے واقعات، اور عام مزدوروں سے اور کہیں بھی ان کا انٹرویو کرتے، ان کے حالات لیتے اور خاموشی سے ان کی مدد کرتے رہتے تھے، ایک ان کی عادت یہ تھی خدمت خلق۔ اس کے علاوہ مفتی صاحب کی اہلیہ نے بتایا کہ حضرت مفتی صاحب رحمۃ اللہ علیہ کے انتقال سے 2 دن پہلے انہوں نے خواب دیکھا تھا، تو اس خواب میں انہوں نے دیکھا کہ ہم لوگ حج پر جا رہے ہیں اور 2 دن باقی۔ خواب بہت تفصیلی ہے لیکن اس کے اندر جو اہم بات تھی کہ ہم لوگوں نے حج پہ جانا ہے اور 2 دن باقی ہیں، اور خواب دیکھنے کے 2 دن بعد ہی حضرت مفتی صاحب کا انتقال ہو گیا، اور بتایا کہ ہارٹ اٹیک سے ہوا، اللہ تعالیٰ ان کے درجات کو بے حد بلند فرمائے۔ حضرت مفتی صاحب کی زندگی کے اوپر بہت ساری باتیں ہیں، انتہائی جرأت مند آدمی تھے۔ ایک مرتبہ کراچی میں ایک ولیمے میں شرکت کا موقع ملا، مولانا عتیق الرحمان صاحب، حضرت صوفی سرور رحمۃ اللہ کے صاحب زادے، ان کی بیٹی کا ولیمہ تھا، تو وہاں بہت سارے اکابرین جمع تھے، تو اکابرین کی زیارت کا موقع ملا، اور اسی ٹیبل پہ مولانا عتیق الرحمان صاحب نے بٹھا بھی دیا، جہاں مفتی رفیع عثمانی صاحب بھی تھے، غالباً مفتی تقی عثمانی صاحب بھی تھے، دونوں حضرات تھے، اور مفتی عبدالرحیم صاحب جامعۃ الرشید کے جو بڑے ہیں استاد جی وہ بھی تھے، اور یہ مفتی نعیم صاحب بھی تھے، اور بھی کراچی کے مختلف مدارس کے بڑے بڑے حضرات موجود تھے۔ وہاں کسی بات کے اوپر بات ہوئی تو مفتی عبدالرحیم صاحب جو جامعۃ الرشید کے ہیں، انہوں نے فرمایا کہ کچھ بھی ہو جائے، مفتی نعیم صاحب کا دل اتنا مضبوط ہے کہ ان کے دل کو کچھ نہیں ہونے لگا، یہ بہت مضبوطی سے بات کرنے والے ہیں۔ وہاں انہوں نے ایک واقعہ سنایا کہ ایک مرتبہ کوئی ایسی چیز تھی کہ علاقے کا کوئی بندہ، کوئی افسر تھا، وہ تنگ کر رہا تھا، اور غیر ضروری طور سے تنگ کر رہا تھا، تو انہوں نے ان کو فون کیا، مفتی نعیم صاحب نے، کہا کہ دیکھو بھائی، جو بات ہے قانون کے مطابق بات کرو، اگر تمہیں قانون توڑنا آتا ہے، تنگ کرنا آتا ہے، تو ٹھیک ہے، پھر میں بھی اپنے بچوں کو لے کے تمہارے سامنے آتا ہوں، 500 بچے لے کر آؤں گا، اور پھر بیٹھ کے بات کریں گے۔ تو بہت جرأت کے ساتھ ہر معاملے پہ بات کرتے تھے، ہر ایک سے محبت کرتے تھے، تصوف کے بارے میں، اور حضرت جی پی ذوالفقار نقشبندی دامت برکات العالیہ سے محبت بھی بہت شدید تھی۔ بہت دفعہ ان کا فون آتا اور بہت دفعہ ان کا تقاضا ہوتا کہ بھئی حضرت کا بیان جب بھی حضرت جی کراچی تشریف لائیں جامعہ بنوریہ میں ضرور ہو، اور انہوں نے کچھ بیانات کروائے بھی، جس میں بہت محنت کے ساتھ بہت بڑی تعداد کو انہوں نے مخلوق کو جمع بھی کیا، اور حضرت کے بیان کے بعد جب میں دوبارہ ان سے ملنے گیا تو بہت خوش تھے، اور فرما رہے تھے کہ تصوف کے اندر ایسے حضرات آج دنیا میں بہت کم ہیں۔ تو تصوف کے ساتھ محنت، محبت، اور تمام لوگوں کے ساتھ محبت اور تعلق، یہ ان کا ایک خاصہ تھا۔ ان کے بارے میں ایک اور بات، تعزیتی اجلاس ہوا تیسرے دن، اس میں جانا بھی ہوا، اور جامعہ بنوریہ سائٹ میں اکابرین کے بیانات تھے، اس میں ایک بیان چھوٹا سا میرا بھی ہوا، تو وہاں پہ حضرت شیخ الحدیث مولانا منظور مینگل صاحب آئے ہوئے تھے، انہوں نے اپنے بیان میں یہ فرمایا کہ ہم لوگ، یعنی کہ باقی لوگ جو ہیں، اگر کوئی مدرسے والا، کوئی ادارے والا کسی تعاون اور مدد کے لیے آئے کہ میں فلانی جگہ پھنس گیا ہوں، آپ میری مدد کرو، تو کہتے ہیں کہ بعض لوگ تو یہ کرتے ہیں کہ جی ٹھیک ہے، اپنا مدرسہ پہلے ہمارے نام کرو، ہمارے ماتحت کرو، پھر ساری مدد لے لو، ہر قسم کی سپورٹ لے لو۔ لیکن مفتی نعیم صاحب کے ہاں ایسا معاملہ نہیں تھا، بتایا کہ ہر بندہ، کوئی مدرسے والا ہو، کوئی ذاتی معاملہ ہو، وہ اپنی پریشانی اور مسائل، وہ کسی بھی نوعیت کے ہوں، مفتی صاحب ان کی مدد کے لیے جو کچھ کر سکتے تھے وہ کیا کرتے تھے۔ اور مفتی صاحب اتنے الرٹ ہوتے تھے، اور اتنے بہت، جیسے 2 بجے نماز خود پڑھائی، نماز کے بعد اندر آفس میں بیٹھ گئے، وہ اپنی جگہ بیٹھ گئے، میں سامنے بیٹھ گیا، کوئی میرے ساتھ ہوتا کبھی 2-3 لوگ تو وہ بیٹھ جاتے۔ اب مفتی صاحب مجھ سے بات بھی کر رہے ہیں، کوئی بات درمیان میں آ گئی، انٹر کام کر کے ایک آدمی کو ڈیوٹی لگائی یہ کرو، फिर उधर से फ़ोन आ गया, उसको भी अटेंड किया, बातचीत भी चल रही है, फिर एक और काम जहन में आया, वो इंटरकॉम किया, उसको साथ लगाया, और साथ साथ रिपोर्ट भी लेते रहते थे, भाई ये कहा था इसका क्या किया, ये कहा था इसका क्या किया, भरपूर ग्रिप के साथ एक एक चीज़ की पूरी पूरी इन्फॉर्मेशन लेते रहते, और कैमरे लगाए हुए थे, मुझे भी उन्होंने कहा भाई कैमरे लगा के रखो, एक एक चीज़ के ऊपर जो है ना नज़र रखो, और बहुत उनकी यादें हैं, अल्लाह ताला उनके दराजात को बेहद बुलंद फरमाए, बहुत बड़ा सरमाया थे, उस तरह की हिम्मत और जुर्रत वाले लोग कभी कभी होते हैं, अल्लाह ताला उनके बच्चों को, मुफ्ती नौमान नईम साहब तो मौजूद थे और छोटे जो थे हंजला मौजूद थे, दरमियाने जो भाई हैं मौलाना फरहान साहब वो साउथ अफ्रीका गए हुए थे, वो जनाजे में शरीक ना हो सके, फ़्लाइट्स नहीं मिली, वो वहीं पे थे, तो अल्लाह ताला पसमानदगान को सब्र जमील भी अता फरमाए और उसी तरीके से उसी नहज के ऊपर उस इदारे को चलाए। जामिया बनूरिया साइट की एक बहुत खसूसी बात यह है कि इस वक्त भी कम से कम 50 मुल्कों के तलबा वहाँ पढ़ रहे हैं। मुफ्ती साहब इस मामले में हर एक से टकरा जाते थे, हुकूमत से भी जो है ना वो बात किया करते थे कि भाई जो आदमी सही कानूनी वीज़ा लेके यहाँ पढ़ रहा है आप उसको कैसे रोक सकते हैं, कैसे मना कर सकते हैं। अभी जब ये कोरोना का मसला आया और तबलीगी जमात के ख़ास तौर से जो गैर मुल्की मेहमान थे उनके लिए मसाइल पेश आए, कौन रखे क्या रखे, तो मुफ्ती साहब ने वहाँ कराची मरकज़ को फ़ोन किया कि तकरीबन 100 के करीब गैर मुल्की मेहमान हैं। मुफ्ती साहब ने कहा जितने भी हैं सारों को मेरे पास भेज दो, इनकी इज़्ज़त इकराम, इनका खाना पीना हर चीज़ मेरे पास है, भेज दो मेरे पास, मैं देखता हूँ कौन आता है क्या आता है कैसे होता है, हम उसको देखेंगे, आप भेजें। बाकी मदारिस में 2-3 तलबा भी गैर मुल्की हों तो परेशानी आती है, वहाँ माशाल्लाह हज़ारों की तादाद में आज इस वक्त भी मौजूद। तो मुफ्ती साहब की हिम्मत भी थी, जुर्रत भी थी, और वो हर एक से फिर बात किया करते कि भाई बात जब कानून और आइन और उसूलों के मुताबिक है, दीन के मुताबिक है, तो फिर उसके बाद कोई नाजायज़ पाबंदी ना बर्दाश्त नहीं की जा सकती। बहुत सारी उनकी तफसीलात हैं, अल्लाह ताला उनको उनकी मगफिरत फरमाए। अगले दिन अल्हम्दुलिल्लाह उनकी उस दिन तो बहुत थकन थी, नमाज जनाजा के बाद वापस आ गया, गर्मी भी बहुत थी। अगले दिन फिर कब्रिस्तान जो उनका अपना ही है, चंद कब्रें थी उनके वालिद साहब की और घर वालों की मुख्तलिफ ख़ानदान की, उसमें फिर हाजिरी का मौका मिला। यहाँ एक बात और भी गौरतलब है, बुखारी शरीफ की हदीस है, हज़रत अब्दुल्लाह इब्न उमर इब्न आस रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह ताला इल्म को, दीन के इल्म को जो कि तुम्हें दिया है, ऐसे एकदम से नहीं उठा लेगा कि इल्म तुमसे छीन ले वापस ले ले, बल्कि इल्म को इस तरीके से उठाएगा, ख़त्म करेगा कि उलमाए हक को, उलमाए हक को उनके इल्म के साथ अपने पास बुला लेगा, उठा लेगा, फिर बाकी पीछे जाहिल लोग रह जाएंगे, उन जुहला से जाहिलों से फतवा पूछा जाएगा और वो फतवा अपनी राय के मुताबिक देंगे। जुहला की पहचान क्या बताई आका ने, कि वो फतवा अपनी राय के मुताबिक देंगे, बस वो लोगों को गुमराह करेंगे और ख़ुद भी गुमराह होंगे। इस हदीस के अंदर 2-3 बातें समझने से मुतालिक हैं। पहली बात तो ये है कि उलमा जाते जा रहे हैं कसरत के साथ, गुज़िश्ता 2 महीनों में उलमा का इंतकाल हुआ, अब हम क्या करें, हमारी ज़िम्मेदारी ये है कि जो इस वक्त उलमाए कराम मौजूद हैं हम उनकी कदर कर लें, जो मशाइख मौजूद हैं हम उनकी कदर कर लें, ऐसा ना हो कि ये भी चले जाए और हम हाथ मलते रह जाएं। आज से 30-40-50 साल पहले जो उलमा जिस तकवा और जिस इल्मी कैफियत के साथ होते थे आज वैसे नहीं, और 50 साल बाद जो अभी हैं वैसे भी नहीं होंगे, तो आज जो मौजूद हैं हम उनकी कदर कर लें तो इंशाल्लाह हमारा भी कुछ बन जाएगा, नहीं तो ये मौका आने वाला है कि उलमाए हक मौजूद ना होंगे, सिर्फ जुहला होंगे। इन जुहला की नबी अलैहिस्सलाम ने निशानी क्या बताई, वो ये कहेंगे कि जी मेरी राय ये है, ये कुरान की आयत है, ये नबी की हदीस है, ये फुकहा की बात है, ये मुहद्दिसीन की तशरीह है, मेरी राय ये है। भाई किसने आपको राय देने का इख्तियार दिया, मेरी राय ये है, ये اس میری رائے کے فتنے سے ہمیں بچنا ہے، ہم نے ان علماء کے پاس جانا ہے جنہوں نے علماء سے ہی دین سیکھا اور جن کا علمی تعلق حضور پاک صلی اللہ علیہ وسلم سے سینہ بسینہ علماء کے ذریعے جوڑا ہوا ہے، جنہوں نے انگریزوں سے دین پڑھا، اپنی گھر میں بیٹھ کے دین پڑھا، اور اس کے بعد بس میری رائے یہ ہے، یہ شریعت کے اندر یہ بات ہے، یہ قرآن ہے، یہ میری رائے۔ میری رائے کیا ہوتی ہے؟ یہ میری رائے کرنے والے اکثر و بیشتر غلط ہوا کرتے ہیں، اللہ ہماری حفاظت فرمائے۔ جو بھی رائے ہو، قرآن و حدیث کے مطابق ہو، شریعت کے مطابق ہو، جو شریعت کے اصولوں کو توڑ کر میری رائے یہ دینے والے ہیں، یہی ظلم کرنے والے ہیں۔ کہ جی نماز پہلے ضرورت تھی، اب ایکسرسائز کی ضرورت نہیں، اب ایکسرسائز ہم کر لیتے ہیں تو ہمیں نماز کی کیا ضرورت ہے؟ میری رائے یہ ہے۔ بہت ساری باتوں کے اندر اس قسم کے فتنے بہت آ رہے ہیں۔ الحمدللہ، اللہ کا شکر ہے کہ اللہ نے علماء حق کا ساتھ عطا فرمایا، قیامت کے دن اللہ انہی کی نسبت کے ساتھ اٹھائے اور انہی کے ساتھ ہمارا حشر کرے۔ حضرت ایوب علیہ السلام کے بارے میں اب بات شروع کرتے ہیں۔ قرآن مجید میں حضرت ایوب علیہ السلام کا ذکر چار صورتوں میں آیا، سورہ نساء، سورہ انعام، سورہ انبیاء اور سورہ صاد۔ نساء اور انعام میں تو انبیاء کی فہرست میں فقط نام آئے، وعیسیٰ وایوب ویونس وہارون وسلیمان، ومن ذریته داوود وسلیمان وایوب ویوسف وموسیٰ وہارون۔ تو ان دونوں صورتوں میں تو فقط نام آیا، لیکن باقی دونوں صورتوں میں انبیاء اور صاد میں کچھ تفصیلات آئیں۔ حضرت نوح، حضرت ایوب علیہ السلام کی زندگی کے بارے میں بہت زیادہ تفصیلات نہ قرآن مجید میں ہیں نہ حدیث کے اندر ہیں، اسرائیلیات کے اندر بہت ساری باتیں ملتی ہیں، لیکن قرآن مجید نے ان کو ایک ضرب المثال بنایا ہے، قرآن مجید نے ان کے اخلاق کی، ان کے صبر کی مثال بیان کی ہے اور ان کو ایک معیار اور ایک مثال بنایا ہے، ان کی تعریف کی ہے قرآن مجید نے۔ حضرت ایوب علیہ السلام اہل عرب میں سے تھے اور ان کا عہد حضرت یعقوب علیہ السلام اور حضرت موسیٰ علیہ السلام کے درمیان کا ہے، آپ عربی تھے۔ قرآن مجید کے اندر آتا ہے وہ ایوب اذ نادا ربہ انی مسنی الضر وانت ارحم الراحمین، اور ایوب کا معاملہ بھی یاد کرو کہ جب اس نے اپنے پروردگار کو پکارا تھا کہ اللہ میں دکھ میں پڑ گیا ہوں اور خدایا آپ سے بڑھ کر کوئی رحمت کرنے والا نہیں، بس ہم نے ان کی دعا کو قبول کر لیا اور ان کا دکھ درد دور کر دیا اور ان کو جو کچھ پہلے ان کے پاس تھا اتنا مزید عطا فرمایا اپنی رحمت سے، اور اپنے عبادت گزار بندوں کی نصیحت کے لیے اس واقعے کو کھول دیا کہ لوگ نصیحت حاصل کریں۔ سورہ صاد میں وذکر عبدنا ایوب اذ نادا ربہ انی مسنی الضر انی مسنی الشیطان بنصب وعذاب ارکض برجلک ھذا مغتسل بارد وشراب بارد وشراب، اور یاد کرو ہمارے بندے ایوب کے معاملے کو جب اس نے اپنے پروردگار کو پکارا کہ مجھ کو شیطان نے تکلیف دی، تو ہم نے کہا ارکض برجلک کہ آپ اپنی ایڑی کو زمین پر ماریے، اور پانی پھر وہاں سے نکلا جس سے پھر اللہ نے ان کو شفا عطا فرمائی۔ وَخُذْ بِيَدِكَ ضِغْثًا فَاضْرِبْ بِهِ وَلَا تَحْنَثْ إِنَّا وَجَدْنَاهُ صَابِرًا نِعْمَ الْعَبْدُ إِنَّهُ أَوَّابٌ۔ یہاں پہ حضرت ایوب علیہ السلام کی زندگی کے بارے میں قرآن مجید میں تو اتنی ہی باتیں آتی ہیں کہ انہوں نے تکلیف کے اندر اللہ کو پکارا ربی انی مسنی الضر وانت ارحم الراحمین، اور پکارنے پر اللہ رب العزت نے رحمت فرمائی، ان کی تکلیف کو دور فرما دیا۔ اور ان کی بیوی کے بارے میں بھی ایک واقعہ آیا کہ ان کی بیوی کے لیے ایک مرتبہ حضرت ایوب علیہ السلام نے قسم کھا لی تھی کہ جب میں صحت مند ہو جاؤں گا تو میں 100 کوڑے ماروں گا، تو اللہ رب العزت نے ان کے لیے ایک آسانی کی ترتیب قرآن میں بیان فرمائی، اس واقعے کو بھی ذکر فرمایا۔ اب ان کا مرض کیا تھا، کتنا عرصہ رہا، کس کیفیت کا تھا، کس نوعیت کا تھا، اس کے بارے میں قرآن مجید میں کوئی تفصیل نہیں، اور صحیح احادیث کے اندر بھی کوئی واضح تفصیلات موجود نہیں۔ اکثر باتیں تاریخی ہیں یا تورات سے لی گئی ہیں، اسرائیلی روایات ہیں، تو جن میں بہت ساری باتیں ایسی بھی ہیں جو انبیاء کی شان کے خلاف ہیں۔ مثال کے طور پر حضرت ایوب علیہ السلام کے بارے میں ایک جگہ یہ کہا گیا کتابوں میں، روایات کے اندر اسرائیلی، کہ ان کو خدا نخواستہ معاذ اللہ کوڑے کے ڈھیر پہ ڈال دیا گیا، یا کوئی ایسی بیماری پیدا ہو گئی جس سے بدبو پیدا ہوتی تھی، لوگ دور بھاگتے تھے۔ تو محققین علماء نے لکھا ہے انبیاء کی شان بہت بلند ہوا کرتی ہے، بیماری، آزمائش، تکلیف کا آ جانا حق ہے، یہ ضروری چیز ہے، یہ انبیاء پر آئی ہے، لیکن کوئی ایسی بات کا آ جانا کہ لوگ کراہت محسوس کریں یا ان کو کوڑے کے ڈھیر پہ پھینک دیا جائے، اور محققین فرماتے ہیں کہ ایسی روایات کا اعتبار نہیں کرنا چاہیے، یہ انبیاء کی شان کے خلاف ہے۔ بیماری آئی، ضرور آئی، بہت بڑی آئی، اور اس کی مدت کیا تھی اور وہ بیماری کیا تھی، یقیناً کوئی سخت اور بڑی بیماری تھی جو سارے جسم کو لیے ہوئے تھی، تو اس میں کوئی شک نہیں ہے، لیکن اب حقیقت کے اندر وہ کیا بات تھی اللہ ہی جانتے ہیں۔ حضرت ایوب علیہ السلام کا واقعہ اس طریقے سے ہے کہ اللہ تعالیٰ نے آپ کو مال بھی دیا، اولاد بھی عطا فرمائی، اور گھر بھی تھا، اور کھیت اور باغات، ہر طرح کی نعمتیں تھیں، اور آپ خوب اللہ کو یاد کرتے تھے، خوب اللہ کی عبادت کرنے والے تھے، اور اللہ کو منانے والے تھے، اللہ کے بہت پیارے بندے تھے، بہت اچھی زندگی گزر رہی نبی تھے۔ اللہ رب العزت نے امتحان کے لیے وہ نعمتیں واپس لے لیں، اولاد ختم ہو گئی، مال ختم ہو گیا، جو کچھ تھا سب کچھ ختم ہو گیا، لوگ بھی دور ہو گئے اور پیچھے ہٹ گئے، اور صرف ایک فقط ان کی بیگم تھیں واحد، جو ان کی خدمت کرتی رہیں، دل و جان سے کرتی رہیں، انہوں نے ان کو ایک پل کے لیے بھی نہ چھوڑا، اور ہر حال میں پہلے خوشی میں ان کے ساتھ تھیں، اور اس کے بعد تنگی میں بھی ان کے ساتھ ہی رہیں اور انہی کی خدمت کرتی رہیں۔ حضرت ایوب علیہ السلام بیمار ہوئے، بعض جگہ یہ آتا ہے، وہی اسرائیلی روایات ہیں، اس کی تصدیق تو نہیں کی جا سکتی، بہت بیمار تھے، تکلیف میں تھے۔ میں آپ کو سنا دیتا ہوں، حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے، لیکن محققین کہتے ہیں کہ یہ انہی اسرائیلی روایات کی قسم میں سے ایک ہے، ذرا بہتر قسم کی ذرا بہتر ضرور کہہ سکتے ہیں، کہ ان کے دو عزیز ان سے کبھی کبھی جو ہے نا ملاقات کے لیے آتے رہتے، ان میں سے کسی ایک نے کہہ دیا کہ ایوب سے تو کوئی بڑا گناہ ہوا ہے، اور ورنہ اللہ ان پر مہربان ہو جاتا اور ان کو شفا مل جاتی۔ تو دوسرے نے حضرت ایوب علیہ السلام سے یہ بات کہہ دی کہ بھی فلاں بندہ تو یوں کہتا ہے۔ حضرت ایوب علیہ السلام یہ بات سن کر بہت ہی بے چین اور مضطرب ہو گئے، اور اللہ تعالیٰ کی بارگاہ میں دعا کی، اور ان کی اہلیہ ان کو لے کے وہاں تک آئیں جہاں وہ جا رہے تھے، جانا چاہتے تھے۔ بہرحال وہاں انہوں نے جب اللہ تعالیٰ سے دعا کی، اللہ نے فرمایا ارکض برجلک، انہوں نے زمین پہ پاؤں مارا حکم ربی کے ساتھ، وہاں سے پانی نکل آیا، اس میں انہوں نے غسل کیا، ہر قسم کی ان کی جو بیماری تھی، تکلیف تھی، ہر طرح کی وہ بالکل دور ہو گئی۔ اور اس واقعے میں یہ بھی لکھا ہے کہ جب وہ نہا کے بالکل صحت مند ہو گئے، تو بالکل چاقو چوبند تھے، اور اسی طرح خوبصورت رعنائی اور ساری چیزیں واپس آ گئیں۔ بیگم انتظار میں تھی کہ ابھی آتے ہیں تو میں ملتی ہوں، جو بیگم آئی تو دیکھا کہ بالکل صحت مند نوجوان، صحت مند کوئی ساتھ صاحب کھڑے، ان سے پوچھا بھائی میرے شوہر ایوب کدھر، بھائی تو ایوب، پھر اللہ کی رحمت کا ذکر کیا اور اس واقعے کا ذکر کیا کہ کس طریقے سے اللہ تعالیٰ نے صحت عطا فرمائی۔ حضرت ایوب علیہ السلام کے بارے میں صحیح بخاری شریف میں ایک بات، امام بخاری نے اپنی صحیح میں ایک روایت نقل کی ہے کہ نبی علیہ السلام نے ارشاد فرمایا کہ حضرت ایوب علیہ السلام ایک مرتبہ غسل فرما رہے تھے، اللہ تعالیٰ نے سونے کی ٹڈیاں ان کے اوپر برسائیں۔ ہمارے اوپر جو ٹڈی دل آ رہی ہے وہ تمہاری کھیتوں کو ختم کر رہی ہے، حضرت ایوب علیہ السلام کے اوپر سونے کی ٹڈیاں برسیں۔ ایوب علیہ السلام نے جو دیکھا تو ان کو جمع کیا، اور جمع کر کے سمیٹ لیا اور اپنے کپڑے پہ رکھنے لگے۔ اللہ تعالیٰ نے پکارا، فرمایا ایوب آپ کو پہلے جتنا جتنا تھا وہ بھی دے دیا، اس سے زیادہ بھی دے دیا، اب آپ اور بھی پکڑ لیں، اور کی بھی آپ کو تلاش ہے، کیا وہ کافی نہیں ہے؟ ایوب علیہ السلام نے فرمایا اللہ یہ بات صحیح ہے کہ آپ نے مجھے پہلے سے زیادہ عطا کر دیا، لیکن اللہ تیری رحمت سے کون غنی ہو سکتا ہے، کون تیری، میں تو محتاج ہوں تیری رحمت کا، اللہ ایسا کیسے ہو سکتا ہے کوئی آپ کی رحمت اور برکتوں سے بے پرواہ ہو جائے؟ مال اگر انسان اللہ کی رضا کے مطابق جمع کرے تو اس میں کوئی حرج کی بات نہیں ہے۔ ایوب علیہ السلام کی یہ روایت भी मौजूद। उनकी बीवी का जो कौड़े मारने का वाक़ है वो क्या है, कुरान मजीद में तो तफसीलात मौजूद नहीं है। बाज़ किताबों में जो रिवायात मिलती हैं तो उनमें ये बात मौजूद है कि उनसे एक ऐसी गलती हुई थी जिससे हज़रत अय्यूब अलैहिस्सलाम को गुस्सा आया, नाराज़ हुए और फरमाया कि मैं तुझे 100 कौड़े मारूंगा, 100 कौड़े तुझे मारूंगा, तुझे सज़ा तुझे ये देनी है। ये उन्होंने और कसम भी खा ली। और किताबों में तफसीलात हैं वो ये लिखी हैं कि आप बीमार थे और वो आपकी खिदमत किया करती थी। तो एक दिन एक हकीम के रूप में शैतान उनको मिला, कहा कि ठीक है मैं इलाज कर दूंगा, वो ठीक हो जाएंगे, और उनसे कह देना कि बस इस हकीम ने मुझे शिफा दी या इसकी दवाई से मुझे शिफा मिल गई। कोई ऐसा जुमला जो अल्लाह ताला की नस्बत के अलावा दूसरे की नस्बत की तरफ जाता था, कुछ ऐसी बात उसने कही कि अगर वो इतना कह दें तो मैं इलाज कर दूंगा। बीवी बीवी होती है, दिल किया कि चलो मैं बात करती हूँ अपने शौहर से और अगर वो मान जाएँ, दवाई हो जाए, इलाज हो जाए तो अच्छी बात है। अब उन्होंने जाके हज़रत अय्यूब अलैहिस्सलाम से ज़िक्र किया। हज़रत अय्यूब अलैहिस्सलाम बावजूद ये कि बीमार थे गुस्से में आके फरमाने लगे कि तूने उसको मना क्यों नहीं कर दिया उसी वक्त, कैसा कैसे हो सकता है कि मैं कोई भी नस्बत किसी गैर की तरफ करूँ, यकीनन वो शैतान ही होगा। और फिर कहा कि जब अल्लाह मुझे शिफा अता करेगा मैं 100 कौड़े मारूंगा। अब शिफा हो गई, सब कुछ मिल गया, जो कुछ आपको पहले अल्लाह ने दिया था वो सब कुछ मिल गया, उससे ज़्यादा भी मिल गया। ये कुरान के अंदर आता है, वहबना लहू आह लहू वमिस लहू माहम रहमत मिन इंदिना, कि जितना माल, असबाब, ग़ुलाम, औलाद, जितनी चीज़ें, मवेशी, खेत, बागात, जो कुछ पहले था अल्लाह ने वो भी दिया और उसके अलावा उतना और भी दे दिया, पहले से डबल अता फरमा दिया। अब ये सारी चीज़ें मिल गई, ज़िंदगी फिर आसूदा हो गई। अब उनको अपनी कसम का ख्याल आया कि भाई मैंने तो कसम खाई थी बीवी को कौड़े मारने, अब साथ ही साथ दिल में परेशानी भी आ रही है कि भाई पूरी बीमारी में इसने दिन रात खिदमत की, कोई इसकी और गलती नहीं, कोई ऐसी बात नहीं, इतनी खिदमत और बेहिसाब खिदमत, अब मैं इसको सज़ा भी दूं तो अच्छा नहीं लग रहा, और कसम भी खाई हुई है कि सज़ा देनी भी है और सज़ा देना अच्छा भी नहीं लग रहा। अब इस कश्मकश में थे तो अल्लाह रब्बुल इज़्ज़त ने एक आसानी का मामला अता फरमाया, उनको कहा कि आप 100 तिनके और 100 छोटी लकड़ियाँ जमा कर लें, बारीक तिनके वगैरह, और उनको एक मुट्ठी बना लें, एक ही वक्त में 100 को उनको मार दें, तो आपकी कसम भी पूरी हो जाएगी और वो मामला भी पूरा हो जाएगा कि आप उन्हें तकलीफ़ नहीं देना चाहते। हज़रत अय्यूब अलैहिस्सलाम को जब ये बात मिली बहुत खुश हुए, उन्होंने उन 100 तिनकों को जमा करके वो मार दिया, मामला हल हो गया। हज़रत थानवी रहमतुल्लाह अलैह ने यहाँ एक अजीब नुक्ता लिखा है, हज़रत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि क़यामत के दिन अल्लाह रब्बुल इज़्ज़त ने जिसको बख्शना होगा उसके लिए ऐसा ही कोई सबब बना देंगे, बहुत आसानी के साथ सारी बातों को छोड़कर ज़रा सी बात के ऊपर कोई वजह बना के जन्नत अता कर देंगे, किसी भी बात के ऊपर कोई वजह बना देंगे और जन्नत अता फरमा देंगे। एक वजह और भी हज़रत जी ने कि किताब में लिखी है, जहाँ अय्यूब अलैहिस्सलाम का हज़रत ने जिक्र लिखा है वहाँ एक बात भी लिखी है, हज़रत पीर हाफिज़ ज़ुल्फ़िकार अहमद नक्शबंदी दामत बरकातुल आलिया ने तमन्नाए दिल किताब में याद आ गया अल्हम्दुलिल्लाह मौके पर, उन्होंने इसी बात को, हज़रत थानवी रहमतुल्लाह अलैह की बात को और इस वाक़े को नकल करके हज़रत जी ने फरमाया कि क़यामत के दिन अल्लाह रब्बुल इज़्ज़त के सामने कुछ बंदे पेश होंगे, उनमें से ऐसा भी तबका एक होगा या कोई ऐसा फ़र्द होगा, ऐसा तबका होगा कि उनके लिए अल्लाह की रहमत का मामला इस तरह से हो रहा होगा शुरू से ही कि उनका नेकी का फ़रिश्ता ये बार बार तब्दील होगा, नए नए लोग, नए नए फरिश्ते अपॉइंट होते चले जाएंगे, और जो एक दफ़ा अपॉइंट होकर जाएगा दोबारा नहीं आएगा, कोई और आएगा, फिर कोई और आएगा, फिर कोई और आएगा, तो ज़िंदगी भर रोज़ाना या वक्तन फ़वक्तन नए से नए फरिश्ते नेकियां लिखने आते रहेंगे, और गुनाह लिखने का फरिश्ता एक, वो ज़िंदगी भर एक ही बंदा रहेगा। अब क़यामत के दिन इस बंदे का नामा अमाल जब पेश होगा तो गुनाह लिखने वाला फरिश्ता, क्योंकि ज़िंदगी भर एक ही रहा, वो एक ही खड़ा होगा, और नेकी वाले फरिश्ते लाइन से खड़े होंगे, चाहे उन्होंने थोड़ा वक्त गुजारा हो, थोड़ा थोड़ा करके, ज़िंदगी का तो वक्त वही था, अल्लाह ताला फरमाएंगे, अरे तेरे अकेले की मैं क्या सुनूँ, इतने सारे नेकी के गवाह हैं, चलो इसको जन्नत भेज देते हैं। तो अल्लाह ताला जिसके लिए रहमत का मामला फरमाना चाहेंगे ऐसे असबाब बना देंगे कि जिस तरह अय्यूब अलैहिस्सलाम की बीवी के लिए फरमाया कि बस ज़रा सा ये कर लो, तुम्हारी कसम भी पूरी और तुम्हारा मामला भी पूरा और उसके लिए भी आसानी। तो अल्लाह ताला से दुआ, अल्लाह हमारे लिए भी आसानी फरमाए क़यामत के दिन। हज़रत अय्यूब अलैहिस्सलाम के क़िस्से के अंदर बहुत सारी चीज़ें समझने की हैं। अल्लाह ने जो बयान फरमाया है कि अल्लाह के प्यारे बंदे थे, जितनी भी तकलीफ़ें उनको रहीं और जितनी भी बीमारियां आईं, पूरे पीरियड में एक लम्हे के लिए भी एक लफ्ज़ ज़ुबान से शिकायत का नहीं निकला, अल्लाह ताला की नाशुक्री का कोई लफ्ज़ नहीं निकला। इसकी वजह से अल्लाह रब्बुल इज़्ज़त ने उनको इनाम अता फरमाया। क्या फरमाया, गौर कीजिए, अल्लाह फरमाते हैं इन्ना वजदनाहु साबिरा, और हमने उनको सब्र करने वाला पाया। नेअमल अब्द, मेरा प्यारा बंदा, इन्नहु अवाब, वो मेरी तरफ रुजू करने वाला था। वो जो तकलीफ आया, अल्लाह की कदरदानी को तो देखिए, कदरदानी क्या है कि जो कुछ दिया था पहले वो वापस ले लिया, और जब दोबारा अता किया आजमाइश के बाद तो पहले से ज़्यादा दे दिया। ये अल्लाह की कदरदानी है। कुरान मजीद के अंदर भी तो ये आता है ना कि हर तंगी के बाद आसानी, हर तंगी के बाद आसानी। जब कोई तंगी आती है तो उसके बाद आसानियाँ भी डबल आती हैं। आज ये कोरोना और ये लॉकडाउन और ये मसाइल और परेशानियाँ हैं, इंशाल्लाह ये दूर होंगी और दोबारा से अमन और सुकून का माहौल आएगा और अल्लाह पहले से ज़्यादा ईमान वालों को, सब्र करने वालों को नेमतें अता फरमाएंगे। अल्लाह रब्बुल इज़्ज़त का मामला ऐसे ही है। अल्लाह रब्बुल इज़्ज़त ने कुरान मजीद में बयान फरमाया हर एक के लिए मामला इसी तरह के तरीके का है कि जब तकलीफ़ आती है तो हर तंगी के साथ आसानी, हर तंगी के साथ आसानी है। फ़ाउसरुन बैन युसरैन, ये तकलीफ़ तो दो आसानियों के पीछे है, दरमियान है। तो जितनी भी तकलीफ़ें आजकल लोगों को आ रही हैं, इंशाल्लाह अल्लाह इससे डबल आसानियाँ भी अता फरमाएंगे। शर्त क्या है, हमें करना क्या है, फ़कत सब्र करना है, नाशुक्री नहीं करनी। और ये परेशानियाँ अंबिया को आती हैं। बाद अच्छा यहाँ से एक बात समझने वाली और भी है, किसी को कोई बीमारी, परेशानी या तकलीफ़ आ जाए और वो दूर ना हो रही हो और वो परेशानी में हो, तो कई दफ़ा हम लोग ये सुनते हैं या कह भी देते हैं कि भाई पता नहीं कौन सा गुनाह हमसे हो गया। तो परेशानी और यह गम या बीमारी के लिए गुनाह का होना कोई ज़रूरी नहीं होता। बाद मरतबा दराजात की बुलंदी के लिए, ईमान के इम्तहान के लिए अल्लाह आजमा लेते हैं कि ज़रा देखूँ तो सही। अहसिबन्नास अय्युतरकू अय्यकूलू आमन्ना वहुम ला यफ्तनून, ये कहते हैं हम ईमान लिया, क्या ये आजमाए नहीं जाएंगे? ज़रूर आजमाए जाएंगे। अंबिया के ऊपर आजमाइश आती है। हदीस के अंदर आता है कि तकलीफ़ों में, मसाइब में सबसे ज़्यादा सख्त इम्तहान अंबिया अलैहिस्सलाम का होता है। उनके बाद सुलहा का नंबर है, और फिर जिसका दीन जितना ज़्यादा मजबूत होता है उतनी ही उसके ऊपर आजमाइशें आया करती हैं। तो आजमाइशों का आना ये फ़कत गुनाह की वजह से नहीं होता, ये ईमान की कसवट्टी को भी अल्लाह देखना चाहते हैं। देखें, हम अगर 200 रुपए का घड़ा ख़रीदे ना, और ठोक बजा के देखते हैं कच्चा है कि पक्का, 200-300 का घड़ा होता है उसको हम चेक कर रहे होते हैं। अल्लाह रब्बुल इज़्ज़त ने भी देखना होता है कि ये बंदा जो दावा कर रहा है ला इलाहा इल्लल्लाह, अल्लाह मेरा कोई नहीं तेरे सिवा, तो मैं भी तो देखूँ सच्चा है कि पक्का। अल्लाह ने क्या देना है, अल्लाह रब्बुल इज़्ज़त ने जन्नत अता फरमानी है, हमेशा की जन्नत अता फरमानी है, अपना क़ुर्ब अता फरमाना है, नबी अलैहिस्सलाम का जन्नत में पड़ोस अता फरमाना है। इतनी बड़ी बड़ी नेमतें अल्लाह रब्बुल इज़्ज़त ने अता फरमानी हैं, तो अल्लाह ताला उसके लिए चेक करते हैं। और ये भी याद रखिए, आशिक का इम्तिहान होता है, मुनाफिक का इम्तिहान नहीं होता। इम्तिहान हमेशा उनका होता है जो कहते हैं अल्लाह हम तेरे हैं। इम्तिहान के बाद फिर खोटा और खरा, ये अलग अलग हो जाते हैं। और अल्लाह रब्बुल इज़्ज़त खरे लोगों को, सच्चे लोगों को इम्तिहानात के बाद उनकी बुलंदी दराजात के मामलात फरमाते हैं। तो अय्यूब अलैहिस्सलाम को जो कुछ उनके पास माल असबाब पहले था उससे ज़्यादा डबल वापस अता फरमाया, उसके अलावा उनकी तारीफ़ भी फरमाई। अच्छा, दुनिया में उनको जो भी माल मिला था, जितना भी मिला पहले से ज़्यादा, सब ख़त्म हो गया। लेकिन जो अल्लाह रब्बुल इज़्ज़त ने कुरान मजीद में उनकी तारीफ़ फरमाई, आज भी कुरान पढ़ने वाले उस तारीफ़ को बयान करते हैं, क़यामत तक उनकी तारीफ़ बयान होती रहेगी। और जन्नत में भी जब अल्लाह का कुरान पढ़ा जाएगा, जन्नत में भी हज़रत अय्यूब अलैहिस्सलाम की तारीफ़ होगी। ख़त्म हो जाने वाली तकलीफ़ पर उन्होंने सब्र किया और अल्लाह रब्बुल इज़्ज़त ने ख़त्म न होने वाली तारीफ़ बयान फरमा दी। ये बहुत बड़ा इनाम है, ये छोटी बात नहीं है कि मुल्क का बादशाह हो वो कहे ये मेरा प्यारा बंदा है, निअमल अब्द, अल्लाह फरमा रहे हैं ये मेरा प्यारा बंदा है, ये मेरा प्यारा बंदा है। और गौर कीजिए, हज़रत सुलेमान अलैहिस्सलाम को अल्लाह ने मालो मता बेहिसाब अता किया और अय्यूब अलैहिस्सलाम को तकलीफ़ों में मुब्तला फरमाया, लेकिन दोनों के बारे में एक ही लफ्ज़। सुलेमान अलैहिस्सलाम के बारे में कुरान में सूरह फौद में निअमल अब्द, हज़रत अय्यूब अलैहिस्सलाम के बारे में कुरान मजीद सूरह फौद में निअमल अब्द, दोनों को निअमल अब्द का लक़ब अता फरमाया कि जो अमीर है वो भी निअमल अब्द बन सकता है, जो गरीब है वो भी निअमल अब्द बन सकता है। एक और बात भी है, जब इंसान के पास वसाइल हों, माल हो, आसानियाँ हों, उस वक्त आसान है कि इंसान शुक्रगुजारी की ज़िंदगी गुजार ले, क्योंकि बहुत सारी राहतों में वो है। लेकिन जब तकलीफ़, परेशानी और तंगी में है, उस वक्त शुक्र की ज़िंदगी गुजारना, उस वक्त सब्र की ज़िंदगी गुजारना, ये ज़्यादा मुश्किल हुआ करता है। और अय्यूब अलैहिस्सलाम ने ये करके दिखाया। इसके अलावा मियाँ बीवी के ताल्लुकात, अगर खाविंद के पास माल हो, असबाब हो, आसानियाँ हों, वसाइल हों, बीवी भी खिदमत करने वाली हो तो ये अच्छी बात है। इसका मुकाबला अगर उस सूरत से किया जाए कि शौहर के पास वसाइल ना हो, बीमारी हो, तंगी हो, तकलीफ़ें हों, तब बीवी फिर भी खाविंद की वफ़ादार रहे, हर तरह की खिदमत अंजाम दें, हर तरह का ख्याल रखे, ये मामला उससे और आगे का बढ़ा हुआ है कि खाविंद तकलीफ़ में है, तंगी में है, परेशानी में है, लेकिन बीवी ने हर तरीके से साथ दिया और अल्लाह रब्बुल इज़्ज़त ने बीवी की कुर्बानी, बीवी का मकाम भी अपने यहाँ बता दिया कि जिनके लिए अल्लाह ने फ़ैसला फरमाया कि भाई 100 कौड़े ना मारो, ऐसा मामला कर लो। और जहाँ तक बात है शैतान की, तो शैतान को तो सबसे ज़्यादा महबूब ही यही है कि मियाँ बीवी में लड़ाई हो जाए। उसकी तो सबसे बड़ी ख्वाहिश यही है कि मियाँ बीवी में लड़ाई हो। शैतान का जब तख्त लगता है समंदर के ऊपर, और जब उसको रिपोर्ट मिलती है कि उसके किसी शतुंगड़े ने मियाँ बीवी के अंदर दूरी पैदा करने की बात की, मियाँ बीवी के अंदर बुग्स पैदा किया, उनके अंदर किसी किस्म की कोई दूरी पैदा की, शैतान उसको कहता वेल डन, तूने बेहतरीन काम किया। तो मियाँ बीवी का आपस में एक दूसरे के साथ मोहब्बत से रहना, एक दूसरे का ख्याल रखना, एक दूसरे की इज्जत करना, एक दूसरे को सपोर्ट करना, ये अल्लाह रब्बुल इज़्ज़त को पसंद है। अल्लाह ताला हम सबको खुशगवार अज़्वाजी ज़िंदगियाँ अता फरमाएं। यह हज़रत अय्यूब अलैहिस्सलाम का जिक्र था। अब हज़रत यूनुस अलैहिस्सलाम, हज़रत यूनुस अलैहिस्सलाम भी अल्लाह रब्बुल इज़्ज़त के पैगंबर हैं, नबी हैं, बनी इसराइल में से हैं। और आपका जिक्र कुरान मजीद में 6 सूरतों में किया गया, सूरह निसा, सूरह अनआम, सूरह यूनुस, सूरह सफ़ात, सूरह अंबिया और सूरह कलम। पहली 4 सूरतों में आपका नाम सूरह यूनुस आया, और सूरह सफ़ात में जुन्नून, सूरह सफ़ात में और सूरह अल कलम में साहिबुल हूत के नाम से आपका जिक्र आया, और अंबिया के अंदर जुन्नून के सिफ से आपका जिक्र आया। 4 सूरतों में आपका नाम यूनुस आया और 2 जगह आपकी सिफ़ात का जिक्र हुआ, जुन्नून और साहिबुल हूत। सूरह अंबिया में जुन्नून और सूरतुल कलम के अंदर साहिबुल हूत, मछली वाला कहकर आपकी सिफ्त को वाज़ह किया गया। हज़रत यूनुस अलैहिस्सलाम का तस्करा भी कुरान मजीद में बहुत ज़्यादा तफसील से नहीं मिलता, लेकिन तारीख़ की किताबों में और मुख्तलिफ जगह से आपका जिक्र मिलता है तफसीली। उसमें भी बहुत सारी चीज़ें ऐसी हैं जो एहतियात के साथ हैं। अंबिया का जहाँ जिक्र हो और जब जिक्र हो, खैर के साथ हो और बाइज्जत हो, किसी भी नबी की शान के बारे में मामूली सी भी कोई बेअदबी नहीं होनी चाहिए। और हमारे दिलों में ہر نبی کی عظمت اور محبت موجود ہے اور ہر نبی کے اوپر ہم ایمان رکھنے والے ہیں، تمام انبیاء کے اوپر ہم ایمان رکھنے والے ہیں، لیکن حضرت محمد مصطفیٰ خاتم النبیین حضرت محمد صلی اللہ علیہ وسلم ہمارے نبی ہیں اور ہم ان کی امت ہیں۔ حضرت یونس علیہ الصلوۃ والسلام کی عمر 28 سال کی تھی کہ اللہ رب العزت نے ان کو منصب نبوت پر سرفراز فرمایا، اور آپ نینوا، اہل نینوا کی رشد و ہدایت کے لیے وہاں تبلیغ کے لیے مبعوث کیے گئے۔ حضرت یونس علیہ السلام بہت عرصے تک ان کو دعوت و تبلیغ کرتے رہے، ان کو اللہ کا پیغام پہنچاتے رہے، پچھلی قوموں کے عذاب اور پچھلی باتیں ان کو بتاتے رہے کہ دیکھو اگر تم نے یہ نہ کیا اور نہ مانا تو اللہ کا عذاب تمہارے پہ بھی آ سکتا ہے، تم سرکشی نہ کرو۔ قوم نے ہمیشہ باقی قوموں کی طرح سرکشی کا معاملہ کیے رکھا، ان کا مذاق اڑاتے، ان کے ٹھٹا کرتے، ان کے لیے باتیں بناتے اور آوازیں کستے، جیسے آج کل علماء کے لیے یہ ٹی وی کے اوپر بیٹھ کر یا سوشل میڈیا پہ بیٹھ کر علماء کو برا بھلا کہتے ہیں، تو اس زمانے کا جو میڈیا تھا وہ انبیاء کو برا کہا کرتا تھا اور اللہ کے پیغام کا مذاق اڑایا کرتے تھے۔ ابھی جیسے قربانی آنی ہے، آپ دیکھیے گا کہ کیسے قربانی اور بکرے اور جانوروں کی جو ہے نا وہ لطیفے بنا کے مذاق اڑانے کی باتیں بھی شروع ہو جائیں گی، اللہ ہماری حفاظت فرمائے۔ حضرت یونس علیہ السلام کو سمجھاتے رہے کہ دیکھو یہ طریقہ کار چھوڑو، جس طرح پہلی امت تباہ ہوئی تم بھی تباہ ہو سکتے ہو، لیکن وہ بات نہ مانے۔ حضرت یونس علیہ السلام نے پھر ایک مرتبہ ان کو بڑے جذبات میں اور غصے میں پھر ان کو فرمایا کہ دیکھو تم بات نہیں مان رہے ہو، 3 دن کے بعد اللہ کا عذاب اب آ کر رہے گا۔ حضرت یونس علیہ السلام کو عذاب الہی کی اطلاع کر دی، اللہ تعالیٰ نے ہی ان کو بتایا ہوگا، نبی کا کوئی فعل اللہ کے حکم کے بغیر نہیں ہوتا، انہوں نے بتا دیا اور قوم انتظار میں تھی کہ 3 دن بعد کیا ہوتا ہے۔ ابھی 3 دن پورے نہیں ہوئے تھے کہ حضرت یونس علیہ الصلوۃ والسلام بغیر اللہ تعالیٰ کی اجازت کے اور بغیر پوچھے ہوئے وہاں سے نکل پڑے۔ بعض کتابوں میں یہ لکھا ہے اور بعض میں یہ لکھا ہے کہ نکلے تو وہ اللہ کے حکم سے تھے، اور نکلنے کے بعد جہاں گئے تو ان کو یوں معلوم ہوا کہ عذاب تو آیا نہیں، اب وہ ڈر گئے کہ بھئی میں نے کہا تھا 3 دن بعد عذاب آئے گا، عذاب نہیں آیا، اب چونکہ عذاب نہیں آیا تو ہمارے قوم میں تو پھر میں جھوٹا مشہور نہ ہو جاؤں، میرے لیے کوئی اور تکلیف کا ذریعہ نہ بنے، تو انہوں نے کہیں دور جانے کا فیصلہ کیا۔ معرف القرآن میں یہ بات لکھی ہے حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ کی، انہوں نے فرمایا کہ وہ نکلے تو اللہ کے حکم سے تھے، لیکن کیونکہ عذاب نہیں آیا، وہاں کی خبر ان کو جو تبدیلی آ گئی تھی وہاں پہ وہ ان کو خبر نہیں پہنچی، تو انہوں نے ارادہ کیا کہ میں دور یہاں سے کہیں چلا جاؤں۔ تو اہل نینوا کو دعوت الہی دیتے رہے، اللہ کا پیغام دیتے رہے، انہوں نے نہ مانا تو یہ 3 دن کے بعد عذاب کی خبر دینے کے بعد یہ وہاں سے روانہ ہوئے۔ کتابوں میں لکھا ہے کہ فرات کے کنارے، روح المعانی میں لکھا ہے کہ دریائے فرات کے کنارے پہنچے تو ایک کشتی تھی جو مسافروں سے بھری ہوئی تھی، آپ نے کہا میں بھی بیٹھنا چاہتا ہوں، انہوں نے بٹھا لیا اور کشتی نے اپنا لنگر اٹھا لیا اور سفر شروع ہو گیا۔ اب اس کشتی جا رہی تھی کہ اچانک راستے میں طوفان اور آندھیاں اس قسم کا سلسلہ آیا کہ کشتی ڈگمگانے لگی اور لوگوں کو شک ہونے لگا کہ ایسا نہ ہو، ڈر پیدا ہو گیا، یہ کشتی ڈوب جائے گی اور سارے کے سارے ہلاک ہو جائیں گے۔ تو ان لوگوں کا ایک طریقہ تھا، ان لوگوں نے اپنے طریقے کے مطابق کہا کہ دیکھو ایک بندے کو اگر ہم دریا میں ڈال دیں نا تو ہمارا مسئلہ حل ہو جائے گا، اور یہ بھی لکھا ہے بعض کتابوں میں کہ انہوں نے یہ کہا کہ لگتا ہے کہ کوئی اپنے آقا کی نافرمانی کر آیا ہے جس کی وجہ سے یہ پریشانی آ رہی ہے، تو بس اب کسی ایک کو اندر میں ڈالو، قرآن اندازی کرو۔ حضرت یونس السلام اس بات سے ڈر بھی گئے کہ میں ہی اللہ سے پوچھے بغیر جلدی میں آیا ہوں تو یقیناً یہ میرے ہی بارے میں ہوگا، انہوں نے فوراً اپنے آپ کو پیش کیا کہ مجھے ڈالو۔ اب حضرت یونس علیہ السلام کی وجاہت اور آپ کی خوبصورتی اور آپ کے تقوی اور آپ کی ساری چیزوں کو دیکھ کے سب کشتی والوں نے کہا آپ نہیں ہو سکتے، آپ اتنے نیک متقی پرہیزگار آدمی ہیں، آپ کیسے کسی بڑے کی نافرمانی کر سکتے ہیں، آپ ایسے نہیں ہو سکتے۔ قرآن اندازی کی گئی، قرآن مجید کے اندر بھی آتا ہے، قرآن اندازی میں انہی کا نام نکلا، ایک دفعہ، دو دفعہ، 3 دفعہ، جب 3 دفعہ وہ آ گئے تو کشتی والے بھی مجبور ہو گئے کہ انہی خوبصورت بزرگ کو پانی میں ڈالنا ہے، اور اب کوئی اور حل نہیں رہا، ان لوگوں نے پانی میں ڈال دیا۔ ادھر سے اللہ رب العزت نے ایک مچھلی کو حکم دیا ہوا تھا اے مچھلی تیار رہو، میرے یونس کی مہمان نوازی تم نے کرنی ہے، اپنے اندر جگہ دینی ہے، تم نے ان کو نگلنا ہے، لیکن خبردار وہ تمہاری غذا نہیں، وہ تمہاری غذا نہیں ہے، یہ اللہ کی قدرت ہے۔ مچھلی ادھر سے یونس علیہ السلام کو پانی میں ڈالا گیا، ادھر سے مچھلی منہ کھولے کھڑی ہوگی اور یونس علیہ السلام مچھلی کے پیٹ میں چلے گئے۔ اب پیٹ میں، معدے میں جو کچھ چلا جائے، اندر چلا جائے، اس نے تو ختم ہی ہونا ہوتا ہے، اور اس کا تو معاملہ ہی ایک غذا کا بن جاتا ہے۔ لیکن وہ پروردگار جو جلتی آگ میں ابراہیم علیہ الصلوۃ والسلام کو بچانے پر قادر ہے، وہ زندہ چلتی تیرتی مچھلی میں یونس علیہ السلام کو زندہ رکھنے پر قادر ہے، اس کی شان ہے، جیسے چاہے وہ کرے۔ ان اللہ علی کل شیء قدیر، جو چاہتا ہے، واللہ غالب علی امری، تمام مخلوقات اس کے حکم کے تابع ہیں، جو چاہے وہ کرے۔ یہ تصور بھی کوئی کر سکتا ہے کہ انسان کسی کی غذا بن کے اندر چلا جائے، جسم کے اندر چلا جائے، اور اس کے بعد وہ باقی بھی رہے، لیکن میرا اللہ چاہے تو یونس علیہ السلام کے معاملے میں اللہ نے کر کے دکھا دیا۔ آج یونس علیہ السلام مچھلی کے پیٹ میں گئے، مچھلی کو حکم تھا نگلنا تو نے ہے، غذا تیری کوئی نہیں، یہ میرے مہمان ہیں، تمہارے پاس بھیج رہا ہوں، تمہیں عزت مل رہی ہے ان سے۔ اب جب مچھلی نے ان کو اندر لیا، اور وہ جب سمندر کے اندر، دریا کے اندر چلی، اور بعض کتابوں میں آتا ہے کہ بالکل نیچے تہ تک بھی گئی، اور پھر یونس علیہ السلام نے وہاں اس پریشانی کے عالم میں اللہ ہی کو پکارا، لا الہ الا انت سبحانک انی کنت من الظالمین، لا الہ الا انت سبحانک انی کنت من الظالمین، لا الہ الا انت سبحانک انی کنت من الظالمین۔ بڑی توجہ کے ساتھ اور بہت عاجزی کے ساتھ یہ اللہ سے مانگتے رہے، اللہ تیرے سوا کوئی عبادت کے لائق نہیں، تو وحدہ لا شریک ہے، تو ہی یکتا ہے، اکیلا ہے، میں تیری ہی پاکی بیان کرتا ہوں، اور بے شبہ میں نے، بلا شبہ میں نے ہی اپنے اوپر ظلم کیا ہے، اللہ غلطی پر میں ہی ہوں، تو ہی مہربانی فرما دے۔ حضرت یونس علیہ الصلوۃ والسلام کی اس دعا کو اللہ رب العزت نے قبول فرما لیا، فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ وَكَذَلِكَ نُنْجِي الْمُؤْمِنِينَ۔ یہ ایسی نعمت ہے کہ اسے یونس علیہ السلام کے ساتھ خاص نہیں ہے، آج بھی پوری امت میں کہیں کوئی پریشان حال ہو، کسی غم، کرب اور تکلیف میں ہو، کثرت کے ساتھ آیت کریمہ کی تلاوت کرے، لا الہ الا انت سبحانک انی کنت من الظالمین، ہاں اپنے اندر درد رکھے ہوئے ہو، غم ہو، کثرت کے ساتھ اس کو پڑھتا چلا جائے، اللہ تعالیٰ اس کے لیے ضرور آسانیاں پیدا کرتے ہیں۔ حضرت یونس علیہ السلام مچھلی کے پیٹ میں تھے، وہاں انہوں نے پڑھا، اللہ نے آسانی کر دی۔ آج دنیا میں کوئی شخص حالات کی مچھلی میں ہو، پریشانیوں کی مچھلی میں ہو، قرضوں کی مچھلی میں ہو، بیماریوں کی مچھلی میں ہو، کسی کے لیے کوئی لڑکی، کوئی عورت مچھلی بن گئی، کسی کے لیے کوئی مرد مچھلی بن گیا، کسی کے لیے کوئی حال مچھلی بن گیا، بس یہ اپنی مچھلی میں رہتے ہوئے کثرت کے ساتھ، عاجزی تضرع کے ساتھ اللہ رب العزت کو ان کلمات کے ساتھ پکارے۔ اللہ تعالیٰ نے جس طرح یونس علیہ السلام کو اس غم اور پریشانی سے نجات دی، اللہ آج اس پڑھنے والے کو بھی اس غم اور تکلیف اور اس کی پریشانی سے نجات عطا فرمائیں گے۔ یہ قرآن میں اللہ کا وعدہ ہے۔ ہمارے مشائخ کا، بزرگوں کا ایک معمول ہے آیت کریمہ کے بارے میں کہ 125,000 دفعہ، 125,000 مرتبہ پڑھنے کا اس کا معمول وہ رکھتے ہیں۔ انفرادی طور پر کوئی پڑھے، اجتماعی طور پر پڑھ لے، لیکن اس میں کوئی گھر کے 2-4 لوگ ہوں، ایسے نہیں کہ ساری برادری کو جمع کیا ہوا ہو یا اس میں اور غلط چیزیں جمع ہو جائیں، تو آیت کریمہ کا خوب کثرت سے پڑھنا یہ تمام پریشانیوں سے نجات کا مجرب ترین عمل ہے، قرآن مجید میں اس کا ذکر ہے، تو اس کو ہمیں اپنانا چاہیے۔ جو مستورات جن دنوں نماز نہیں بھی پڑھنی ہوتی، ان دنوں بھی اس کو پڑھ سکتی ہیں۔ اور بعض لوگ کہتے ہیں جی بڑا گرم ہے اور بڑا یہ ہے، بڑا وہ ہے، زیادہ نہ پڑھو، تو بھائی ان باتوں میں نہیں جانا چاہیے، اللہ کا ذکر جتنا زیادہ ہو اتنا ہی اچھا ہے۔ آیت کریمہ میں ایک مستند ترین چیز ہے۔ حضرت یونس علیہ الصلوۃ والسلام کی درد بھری آواز کو اللہ نے سنا، اور مچھلی کو پھر حکم دیا، اور مچھلی نے ان کو سمندر یا دریا کے کنارے جو ہے وہ ساحل کے اوپر آ کے اگل دیا۔ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں کہ مچھلی کے پیٹ میں رہنے کی وجہ سے ان کا جسم ایسے ہو گیا تھا جیسے کسی परिंदे का जब छोटा होता है, पैदा होता है, तो बहुत ही नरम जिस्म होता है, तो आपका जिस्म नरम हो गया था और जिस्म के ऊपर बाल भी कोई भी ना था, रह सारे बाल भी ख़त्म हो गए थे मछली के माहौल में रहने की वजह से, और साथ ही नहायत कमज़ोर हो गए थे, बदन भी बहुत लागर और कमज़ोर हो गया था। हज़रत यूनुस अलैहिस्सलाम उस नहीफ और नातवा हालत में खुशकी पर डाल दिए गए। उसके बाद अल्लाह रब्बुल इज़्ज़त ने उनके लिए वहाँ एक बेलदार दरख्त को उगाया, गालिबन कद्दू का दरख्त था, एक बेल थी, वहीं पे वो एक साये के अंदर झोपड़ी बनाई उन्होंने और वहीं रहने लगे। चंद दिनों के बाद अल्लाह के हुक्म से उस बेल को किसी कीड़े ने काट लिया, उसके जड़ को ख़त्म कर दिया और वो ख़राब होने लगी और वीरान होने लगी, सूखने लगी। हज़रत यूनुस अलैहिस्सलाम को बड़ा दुख हुआ कि ये बेल ये ख़राब होने लगी। उस वक्त पे परवरदिगार आलम ने यूनुस अलैहिस्सलाम को फरमाया, ए यूनुस, आपको सिर्फ इस एक छोटी सी बेल के सूखने का गम है, आप उसके गम में परेशान हैं। उधर तो 1 लाख से ज़्यादा बंदे थे नीनवा में, जिनको आप बददुआ उनको जिनके लिए आपने बददुआ की और जिनको अजाब की खबर देकर आप बग़ैर हमारी इजाज़त के इधर आ गए, तो हमारे लिए उन सब को तबाह कर देना, क्या हमें उनसे मोहब्बत नहीं थी? आपको एक बेल से ताल्लुक़ हो गया तो उसके सूखने के ऊपर आप गमगीन हैं, तो हमारा जो उनसे ताल्लुक़ है अपने बंदों से, तो ये फरमाया कि एक नबी की शान के मुनासिब नहीं कि वो कौम के हक़ में आज़ाब की बददुआ करे और फिर उनसे जुदा हो जाने में इतनी जल्दी करे कि रब की इजाज़त का भी इंतज़ार ना करे। तो यूनुस अलैहिस्सलाम को अल्लाह ताला ने इस तरह फरमाया। ये तो वो वाक़यात थे जो यूनुस अलैहिस्सलाम के साथ पेश आए। दूसरी तरफ क्या हुआ था उसमें हमारे समझने के लिए बहुत कुछ है। यूनुस अलैहिस्सलाम ने अपनी कौम के लिए बददुआ की, 3 दिन के बाद बता दिया कि तुम्हें आदाब आना है और तुमने तबाह हो जाना है, जैसे पहली कौमें तबाह हो थी, तुम नहीं मान रहे, इधर से ये रवाना हो गए। अब कौम ने आदाब को देख लिया, कुरान मजीद के अंदर आता है कि कौम ने आदाब इलाही को आते हुए देख लिया। जब 3 रातें पूरी हो गई और अगले दिन आदाब आने का दिन था, तो इन लोगों ने कहा कि भाई यूनुस अलैहिस्सलाम हमें इतना वक्त हो गया नज़र नहीं आ रहे हैं, और अगर वो सुबह ना हुए और उनको तलाश करो, अगर वो नहीं है तो इसका मतलब है कि इस बात उनकी सच्ची है, आदाब आना ही आना है, इसीलिए वो चले गए हमें छोड़ के, क्या इस इलाके में अब आदाब आना है। उन्होंने सुबह यूनुस अलैहिस्सलाम को खूब तलाश किया कि हम अभी कलमा पढ़ लें, मुसलमान हो जाएं, लेकिन यूनुस अलैहिस्सलाम उनको ना मिले। अब जैसे ही सब इन लोगों को मालूम हो कि यूनुस अलैहिस्सलाम नहीं है, तो आपस में जमा हुए, सब बड़े अमीर गरीब सब भी क्या करें, उन्होंने कहा भाई सारे जमा हो जाओ, सारे इंसान मर्द औरतें बच्चे बूढ़े जवान बीमार सेहतमंद सारे जमा हो गए, जानवरों को भी हर किस्म के साथ ले लिया और सारे के सारे शहर से बाहर निकल आए और माओं को बच्चों से जुदा कर दिया, जानवरों के बच्चों को जानवरों की माओं से जुदा कर दिया, ताकि आपस के ताल्लुक भी ना हो, बस सब अल्लाह की तरफ मुतवज्जो हो जाएं, रोना पुकारना चीहों को पुकार, अल्लाह ताला की तरफ उन्होंने तवज्जो बनाई रखी और आप सब अल्लाह को कहने लगे, परवरदिगार यूनुस अलैहिस्सलाम जो तेरा पैगाम लेकर आए थे हम उसकी तस्दीक करते हैं, उस पर ईमान लाते हैं, हमारी इस तौबा को कबूल फरमा, आए हुए अज़ाब को टाल दे। जब कौम ने इस तरीके से आहुजारी की और ईमान ले आए और अल्लाह से माफ़ियाँ मांगी, तो पूरी तारीख के अंदर ये वाहिद कौम है जिसने अज़ाब इलाही को देखते ही रुजू इलाही किया, अल्लाह की तरफ रुजू किया और आया हुआ अज़ाब अल्लाह रब्बुल इज़्ज़त ने टाल दिया। तो कौम वहाँ मुसलमान हो गई, ईमान वाली गुजारने लगी। इधर यूनुस अलैहिस्सलाम मछली के पेट से बाहर आए और कुछ अरसा वहाँ उस दरख्त और झोपड़ी में रहे, फिर वो बेल जो थी दरख्त बेलदार वो सब सूख गया। फिर अल्लाह ताला ने फरमाया कि भाई आप तो इतने लोगों को छोड़कर आ गए, आप जाइए दोबारा वहाँ जाइए। उसके बाद यूनुस अलैहिस्सलाम को जब अल्लाह का दोबारा हुक्म हुआ कि वो नैनवा में जाएं और कौम में रहकर कौम की रहनुमाई फरमाएं, तो यूनुस अलैहिस्सलाम वापस तशरीफ़ लाए और कौम बेहद खुश हुई, बहुत खुशी के साथ उनका इस्तकबाल किया और उनकी रहनुमाई में दीन पर अमल करती रही। ये वो मुबारक लोग थे जिन्होंने अल्लाह रब्बुल इज़्ज़त के आज़ाब को देखते ही अल्लाह ताला की तरफ रुजू किया और गुनाहों से तौबा की। अल्लाह फरमाते हैं, फ़लौला कानत क़रियतुन आमनत फ़नफ़अहा ईमानुहा इल्ला क़ौम यूनुस लम्मा आमनु कशफना अन्हुम अज़ाब अल-ख़िज़्य फ़िल हयातिद दुनिया वमत्तअनाहुम इला हीन। फिर क्यों ऐसा हुआ कि कौम यूनुस की बस्ती के सिवा कोई और बस्ती ऐसी न थी कि आज़ाब से पहले यकीन कर लेती और ईमान की बरकतों से फ़ायदा उठाती। जो यूनुस अलैहिस्सलाम की कौम जब ईमान ले आई तो हमने रुसवाई का वो अज़ाब जो उन पर भेजा था वो टाल दिया, जो दुनिया की ज़िंदगी में पेश आना था, और हमने उनको दुनिया की ज़िंदगी में ख़ास मुद्दत यानी अपनी अपनी मौत तक ज़िंदगी के आसानियों से फ़ायदा उठाने का मौका अता फरमा दिया। कुरान मजीद में हज़रत यूनुस अलैहिस्सलाम के किस्से में एक बात और भी है, फ़लौला अन्नहु काना मिनल मुसब्बिहीन ललबिसा फ़ी बतनिही इला यौमि युबअसून। अल्लाह फरमाते हैं कि हज़रत यूनुस अलैहिस्सलाम अगर मछली के पेट में हमारी तस्बीह बयान ना करते, हमारा जिक्र ना करते, तो क़यामत तक मछली के पेट में ही रहते। यानी हमारे लिए क्या यहाँ बात मिल रही है कि हम अगर किसी परेशानी की मछली में घिर जाएं, तो फिर हमें खूब अल्लाह को याद करना है, अल्लाह को मनाना है, अल्लाह का जिक्र करना है। अगर हम जिक्र नहीं करेंगे वो हमारी परेशानियाँ हमसे दूर नहीं होंगी और हम परेशान ही रहेंगे। अल्लाह ताला हमें भी रुजू इल्लाह की तौफीक अता फरमाए। ये नैनवा का इलाका इराक़ के अंदर है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक ज़िंदगी में भी हज़रत यूनुस अलैहिस्सलाम का जिक्र कैसे एक मरतबा आया कि नबी अलैहिस्सलाम ताइफ़ की तरफ गए हुए थे और जब उन्होंने पत्थर मारे वापसी पे आप जो दो भाई थे उनके बाग में बैठे, तो वहाँ पे उन्होंने अपने ग़ुलाम को भेजा कि भाई जाके अंगूर खिलाओ इनको। अंगूर का बाग था, वो अंगूर लेकर आया। नबी अलैहिस्सलाम ने जो खाना शुरू किया तो बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ी, वो बड़ा हैरान हुआ, कहने लगा भाई ये आप क्या कह रहे हैं, ये तो मैंने कभी नहीं सुना, यहाँ पे तो मुशरिकीन रहते हैं, ये क्या बात है। तो हजरत हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उससे पूछा भाई तुम कौन हो, कहाँ से आए हो? मैं नैनवा से आया हूँ, अद्दास मेरा नाम है, मैं नैनवा का हूँ। नबी अलैहिस्सलाम ने फरमाया अच्छा आप तो मेरे भाई यूनुस इब्ने मता उनके इलाके के हो। वो और ज़्यादा हैरान हो गया कि हज़रत यूनुस अलैहिस्सलाम का नाम, हमारे नबी का नाम यहाँ अरब में कौन जानता है, तो किसी को नहीं पता। तो नबी अलैहिस्सलाम ने बताया कि मैं अल्लाह का नबी हूँ, और वो फिर अद्दास जो है वो मुसलमान हो गए और सहाबी और रसूल बन गए। तो अल्लाह रब्बुल इज़्ज़त ने हज़रत यूनुस अलैहिस्सलाम को यूँ अज़मत अता फ़रमाई, कुरान मजीद में उनका ज़िक्र किया, उनके नाम से कुरान मजीद की एक सूरत भी है, और उनके ज़िक्र में और उनकी इस कौम की तफसीलात में हमारे लिए भी इबरत की चीज़ें हैं कि अगर हम तौबा इस्तिग़फ़ार ज़िक्र की कसरत रुजू इलल्लाह इनाबत इलल्लाह इस तरफ तवज्जो करेंगे तो यकीनन हमारे लिए बहुत खैर की बातें होंगी और हमारे लिए परेशानियां ज़रूर दूर हो जाएंगी। यहाँ एक बात और भी करनी है, उसके बाद इंशाल्लाह बात मुकम्मल करते हैं। चंद दिन पहले मेरे कराची जाने से पहले एक खातून का मैसेज आया और उस मैसेज के अंदर उन्होंने एक साथ और व्हाट्सएप का एक वो भेजा, तहरीर भेजी और कहा जी इसका मुझे जवाब दें। उस तहरीर में ये था, आजकल के जो नए दानिश्वर हैं जो टीवी पर मीडिया पर भी आते हैं बहुत मशहूर हैं, उनकी निस्बत से वो तहरीर थी, उनकी किताबों का भी हवाला था और उसमें उन्होंने साबित किया हुआ था अहादीस के साथ कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की फजीलत अंबिया के ऊपर कोई नहीं, तमाम नबी एक जैसे हैं। जब मैंने वो तहरीर पढ़ी और उसने कहा जी मुझे इसका जवाब दें, मैंने कहा ये कोई बात है करने वाली, इसके ऊपर भी कोई बात करनी चाहिए। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम बिला मुबालगा और बग़ैर किसी बात, मानी कि इसमें तो कोई शक है ही नहीं कि नबी अलैहिस्सलाम से बढ़कर अजमत वाला कोई नबी और है ही नहीं, इसमें मैं क्या बात करूँ। उनका नहीं इसके ऊपर बात करें, उन्होंने अहादीस लिखी हुई थी, तो एक हदीस तो ये लिखी हुई थी उन्होंने कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया तुम में से कोई शख्स हरगिज़ ये ना कहे कि मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बेहतर हूँ यूनुस इब्ने मता से, ये कोई ना कहे। और एक और रिवायत भी आती है, यहाँ तो नहीं लिखी थी लेकिन बुखारी शरीफ की रिवायत है, हज़रत अबू हुरैरा रज़ी अल्लाह से रिवायत है कि एक मरतबा एक यहूदी सामान फ़रोख्त कर रहा था, किसी शख्स ने को बातचीत की तो कीमत में बातचीत हुई, वो कम देना चाह रहा था, वो यहूदी कहने लगा कसम है खुदा की जिसने मूसा अलैहिस्सलाम को अफजलुल बशर बनाया। उन्हें गुस्सा आ गया, अंसारी साहबी थे उसको चपेट मार दी कि तुम क्या कह रहे हो, मोहम्मद और रसूलुल्लाह तो हमारे अंदर मौजूद हैं, गोया कि अफजलुल बशर तो वो हैं। उस यहूदी को गुस्सा आया, वो नबी अलैहिस्सलाम के पास आ गया, कहने लगा या रसूलल्लाह हम आपके अहद में रहते हैं, आपके यहाँ रहते हैं, तो क्या हमारे ऊपर इस तरह से जुल्म हो कि हमें आगे थप्पड़ मार दें, आपके तो एक सहाबी ने मुझे मारा है। नबी अलैहिस्सलाम ने सहाबी से पूछा और सहाबी ने वाक़ा सुनाया तो नबी अलैहिस्सलाम का चेहरा मुबारक गुस्से से सुर्ख हो गया और फरमाया कि अम्बिया अलैहिस्सलाम को एक दूसरे के ऊपर फजीलत न दो। और हज़रत मूसा अलैहिस्सलाम के बारे में फरमाया कि जब मैं उठूँगा तो वार्च के सहारे खड़े होंगे, और ये फरमाया मैं ये नहीं कहता कि कोई नबी भी यूनुस इब्ने मता से अफजल है। तो इन रिवायात को इस तरह की बातों को जाहिर करके लिख कर उन्होंने ये जो मशहूर दानिश्वर हैं साबित करने की नऊज़ु बिल्लाह बड़ी बुरी मज़मूम कोशिश की कि तमाम अंबिया बराबर हैं, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को अफजल साबित मत करो, ये सब क्यों फितने आ रहे हैं। ये फितने इसलिए आ रहे हैं कि सबसे पहले हमारे दिलों से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत को कम किया जाए, निकाला जाए, फिर जो मर्ज़ी करो। जिसके सीने में मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत है ना, वो कहीं ना कहीं किसी ना किसी तरीके से इंशाअल्लाह जन्नत भी पहुँचेगा और दुनिया के अंदर भी जिसके अंदर जितनी ज़्यादा मोहब्बत होगी वो अमल करके भी दिखाएगा, वो जान भी देना गवारा करेगा। तो कुफर ने यह महसूस कर लिया है कि बस इनके दिलों से मोहम्मद रसूलुल्लाह की मोहब्बत को निकालो और इंशाअल्लाह ऐसा नहीं होगा। अब इन अहादीस का मतलब क्या है, पहले इसको समझ लीजिए, उसके बाद चंद बातें उन खातून का जवाब भी बन जाएगा और नबी अलैहिस्सलाम जो वाक़ेतन जो हैं वो अफजलुल अंबिया हैं। दोपहर का वक्त हो, 11-12 एक बजे का, और कोई कहे मुझे तो सूरज नज़र ही नहीं आ रहा, इस अंधे को क्या कह समझाने की ज़रूरत है, भाई तू अंधा है अब तुझे क्या समझाएं, सूरज रोशन है, सारी दुनिया रोशन है, हर जगह उसकी रोशनी पहुंच रही है, तो दिन के 12 बजे कहे ये सूरज नज़र नहीं आ रहा, ऐसे जाहिल को क्या समझाएं। तो इसके अंदर उलमा ने ही बताया कि इन तमाम बातों का मकसद क्या है, कि नबी अलैहिस्सलाम की आजजी, और ये भी कि किसी नबी की ज़रा सी भी कोई बेद भी ना हो। तो यूनुस अलैहिस्सलाम का वाक़या सुने और उसके दिल में आया कि आप बग़ैर इजाज़त के गए थे तो कोई आपका दर्जा कम हो गया, तो इन तमाम चीज़ों का सद्देबाब हो गया कि किसी नबी की शान में राई के दाने के बराबर भी बेद भी बर्दाश्त नहीं है। नबी होने में सब फजीलत एक जैसी है, बहसियत नबी सब तमाम बाकी लोगों से अफजल और बड़े हैं, लेकिन अम्बिया के अंदर दरजात वो अल्लाह ने बनाए हैं। तिलका रुसुल फजलना बादहुम अला बाद, कुरान मजीद के अंदर है। एक है तबका नबी में शामिल जब हो गए तो तमाम अम्बिया अफजल हैं और तमाम के तमाम नबी होने में कोई कमी नहीं। फिर तबका अंबिया में अंबिया की जमात के अंदर ऊपर नीचे कुछ तफावत हैं, किसी को अल्लाह ने ज़्यादा बुलंद मकाम दिया, किसी को कम मकाम दिया। तो इसमें फरमाया कि एक तो इस बात के ऊपर बहस नहीं करनी चाहिए, चंद बातें मैं आपको पढ़ के सुनाता हूँ, ये बहुत अहम है, ईमान से मुतालिक इसका ताल्लुक है। लिहाजा इस मसले का बेहतरीन हल ये है कि अंबिया के दरमियान फजीलतें और दराजात मौजूद हैं और यकीनन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तमाम अंबिया में फजीलत रखते हैं, लेकिन ये जो फजीलत फरमाया कि इस तरह ना दो, तो इसका मतलब ये है कि किसी नबी को दूसरे नबी पर इस तरह फजीलत देना मना है कि जिससे किसी दूसरे नबी की बेद भी होती हो। एक इसमें ये पॉइंट है कि किसी नबी को इतना बढ़ा दा कि उससे किसी दूसरे नबी की शान घटती हो, ये नहीं करना, हर नबी की शान बहुत बुलंद है। यानी ये नहीं होना चाहिए कि किसी पैगंबर की मोहब्बत के जोश में दूसरे अंबिया का मुकाबला करते हुए किसी नबी की ऐसी शान बयान की जाए कि किसी दूसरे की शान में मामूली सभी को बेदबी का पहलू निकलता हो, ये बात मना की गई। दूसरा ये कि अगर कहीं मुनाजरा और कहीं झगड़ा लड़ाई होने लगे, कोई कहे वो अफजल या वो ज़्यादा अफजल वो ज़्यादा अफजल, तो इस मकाम पर भी खामोश होना है, इसके ऊपर भी बात नहीं करनी कि कहीं कोई गलत बात निकल ही ना आए और ईमान का ख़तरा ना पड़ जाए। اور حافظ ابن حجر رحمۃ اللہ علیہ نے لکھا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے جو انبیاء کے درمیان فضیلت دینے کی ممانعت دی فرمائی ہے، تو علماء اس کے متعلق فرماتے ہیں کہ ایسی فضیلت بیان کرنا منع ہے جو اپنی رائے سے بنا لی جائے، وہ فضیلت بیان کرنا منع نہیں جو شریعت نے بتائی ہو۔ مثلا ایسی فضیلت کو بیان کرے، یہ کہے کہ امام کو مؤذن پر فضیلت ہے، تو اس سے مؤذن کی کوئی بے اکرامی تو نہیں ہو رہی؟ ایسی فضیلت بیان کرنا امام کی جس سے مؤذن کی بے اکرامی ہو تو وہ بات اور ہوگی۔ تو انبیاء کے اندر درجات تو اللہ نے بنائے ہیں، قرآن مجید کے اندر یہ بات موجود۔ اور رہ گئی حضور پاک صلی اللہ علیہ وسلم کی افضلیت کی بات، تو بھائی سادہ سی بات ہے کہ دن 12 بجے کو یوں کہے کہ مجھے سورج نظر نہیں آ رہا، اس اندھے کو اب کون سمجھائے؟ لیکن جن کے دلوں میں روشنی ہے وہ جانتے ہیں، قرآن مجید میں اللہ نے فرمایا وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ، اللہ رب العالمین، رسول اللہ رحمۃ للعالمین، یہ رحمۃ للعالمین کا لفظ آپ کی فضیلت کو ظاہر کر رہا ہے۔ وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِّلنَّاسِ، تمام انبیاء کسی قوم کسی وقت کے لیے آئے، نبی علیہ السلام کی نبوت قیامت تک کے لیے ہے، جب تک خدا کی خدائی ہے، محمد کی مصطفائی ہے۔ تمام انبیاء کے ساتھ اللہ کا نام لگا، موسیٰ کلیم اللہ، ابراہیم خلیل اللہ، عیسیٰ روح اللہ، انبیاء کے نام آتے گئے، اللہ کے ساتھ لگتے گئے اور ہٹتے چلے گئے، لیکن ایک نام پھر ایسا آیا، لا الہ الا اللہ محمد الرسول اللہ، یہ نام ایسا بنا یہ کبھی ختم ہونے والا نہیں، یہ جوڑ ایسا جوڑ ہے کہ اس کے اندر کوئی دوسری بات ہی نہیں، یہ جوڑ باقی رہنے والا ہے۔ اور غور کیجئے، ورفعنا لک ذکرک، اللہ نے نبی کی شان بیان کی، یہ آیت اور اس کی تفصیلات، اس کی تشریح نبی علیہ السلام کا تمام انبیاء میں افضل ہونا ثابت کرتی، وہ کیسے؟ جہاں جہاں اللہ کا نام لیا جاتا ہے وہاں وہاں محمد کا نام بھی لیا جاتا ہے۔ اذان میں اللہ کا ذکر آتا ہے، وہ نبی علیہ السلام کا ذکر بھی آتا ہے، نماز کے اندر اللہ کا ذکر آتا ہے، نبی علیہ السلام کا ذکر آتا ہے، جہاں جہاں اللہ کا نام وہاں وہاں نبی کا نام لیا جاتا ہے۔ 24 گھنٹے پوری دنیا میں اذانیں ہو رہی ہیں اور ہر وقت اللہ کا بھی نام لیا جا رہا ہے، نبی علیہ السلام کا نام بھی لیا جا رہا ہے۔ اس کے علاوہ خاتم النبیین، آپ آخری نبی ہیں، آپ کے بعد کوئی نبی نہیں، آپ آخری نبی ہیں، اور فرمایا کہ میں آخری نبی، تم آخری امت ہو، لیکن قیامت کے دن سب سے پہلے نبی علیہ السلام جنت میں جائیں گے اور آپ کی امت سب سے پہلے جنت میں جائے گی، آئے سب سے آخر میں، جنت میں جانے والے سب سے پہلے۔ فرمایا کہ میں اولاد آدم کا سردار ہوں، ولا فخر، میں اس کے اوپر فخر نہیں کرتا، اور قیامت کے دن فرمایا کہ جھنڈا میرے پاس ہوگا، میرے ابا آدم وہ بھی اس جھنڈے کے نیچے ہوں گے، اللہ کے خلیل ابراہیم وہ بھی اسی جھنڈے کے نیچے ہوں گے، اور قیامت کے دن سب سے پہلے میں اٹھوں گا، پھر اس کے بعد حشر شروع ہوگا، قیامت کا معاملہ شروع ہوگا، اور فرمایا کہ سب سے پہلے میں شفاعت کروں گا، اور سب سے پہلے قبول بھی میری ہی شفاعت کی جائے گی۔ تمام انبیاء پہ جنت کا داخلہ اس وقت تک حرام ہے جب تک رسول اللہ صلی اللہ علیہ وسلم داخل نہ ہو جائے، اور جب موقع آیا اور جب معراج کا موقع آیا، اس وقت تو یہ بات اور کھل کے سامنے آ گئی، 1.25 لاکھ کم و بیش انبیاء، تمام انبیاء موجود ہیں، نماز کے لیے اذان دی گئی، نماز کس نے پڑھائی؟ حضور پاک صلی اللہ علیہ وسلم نے پڑھائی، پیچھے ابراہیم بھی ہیں، موسیٰ علیہ السلام بھی ہیں، اور عیسیٰ علیہ السلام بھی ہیں، حضرت ہارون علیہ السلام بھی ہیں، حضرت آدم علیہ السلام، حضرت نوح علیہ السلام، 1.25 لاکھ کے قریب انبیاء جتنے بھی ہیں سارے کے سارے پیچھے موجود ہیں، حضور پاک صلی اللہ علیہ وسلم امام الانبیاء بنے۔ موسیٰ علیہ السلام دعا کریں، اللہ میں آپ کو دیکھنا چاہتا ہوں، جواب آتا ہے لن ترانی، اور اللہ رب العزت نے اپنے محبوب کو بلایا اور اللہ رب العزت نے اپنا دیدار کروایا اور عرشوں سے بھی آگے بلا کے اپنی ملاقات کی، تو حضور پاک صلی اللہ علیہ وسلم افضل البشر ہیں، افضل الانبیاء ہیں۔ خدا نہ خواستہ آج کل کے ان نئی روشنی اسکولوں کے نام نہاد اسکالرس کی کتاب سے یا ان کی چیزوں سے کسی کے ذہن میں ذرا سا بھی شک آئے تو اس کو تو علماء سے پوچھ کر اپنے ایمان کی تجدید کرنے کی ضرورت ہے، شدید ترین توبہ اور استغفار کرنے کی ضرورت ہے کہ حضور پاک صلی اللہ علیہ وسلم کے بارے میں اس طرح کی کوئی بات انسان سوچے، ذکر کرے اور اس کو آگے واٹس ایپ پہ بھی بھیجے اور یہ سب کچھ کرے۔ اللہ تعالی ہماری ان فتنوں سے حفاظت فرمائے۔ ان فتنوں سے بچنے کا جو بہترین راستہ ہے وہ یہی ہے کہ ہم علماء کے ساتھ جڑ جائیں۔ اللہ تعالی ہماری حفاظت فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔ www.dasquran.com